لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم تبارك الذي بيده الملك وهو على كل شيء قدير الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور صدق الله العظيم. آبزاد پتر صدا سعید ہو گئے بعد میں آنے والوں کو سونا پلے تو مولانا فضل الرحمان صاحب ہوتے ہوتے تراوی وغیرہ سے فارغ ہو کے ٹھیک شیخ میرے پیر و مرشد عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب برکاتہ العالیہ حضرت نے فرمایا کہ قرآن پاک جو ہے یہ اللہ تعالی کا اپنے بندوں کے نام 30 پاروں کا خط ہے. طرح سے پردیش میں بچہ جاتا ہے تو ابا اس کو سمجھاتا ہے کہ دیکھو بیٹا ایسے رہنا ایسے نہ رہنا. وہاں کی میمو سے دل نہ لگانا اور نائٹ کلبس وہاں کی رنگینیوں کے رنگ میں رنگ نہ جانا. تمہارے لیے ہم نے یہاں سب انتظام کیے ہیں اور اگر تم کو کوئی ضرورت پیش آئے تو ہمارے کچھ باپ سمجھاتا ہے میرے خاص دوست ہیں کسی چیز کی ضرورت ہو تو اس سے مشورہ کرنا. تو باپ پوری نصیحت کرتا ہے سمجھاتا ہے. تو فرمایا کہ اسی طریقے سے اللہ تعالی نے ہمیں عالم ارواح سے جو اس پردیش میں بھیجا خط دیا کہ دیکھو ایسے رہنا ایسے نہ رہنا. سبحان اللہ. لہذا اس دنیا میں آنے کا مقصد بھی بتا دیا. فرمایا کہ تبارک الذی بیدہ الملک کہ بہت برکت والی ہے وہ ذات جس کے قبضہ قدرت میں ملک ہے. ملک ید اللہ تعالیٰ کے لیے ہاتھ پاؤں کا جو استعمال اس کی کچھ تعبیر ہوتی ہے. اس تعبیر کے لیے اپنے ذہن کو نہ لڑائے بلکہ اپنے اسلاف کو دیکھیں کہ ہمارے اسلاف نے اس کی کیا تعبیر کی ہے. لہذا فرمایا کہ اس سے مراد قبضہ قدرت ہے. میرے مرشد فرماتے ہیں کہ یہاں اللہ تعالیٰ نے قدرت کے استعمال کے لیے ید کا لفظ کیوں استعمال کیا کہ اللہ تعالیٰ کے ہاتھ میں ملک ہے. فرمایا اس لیے کہ جب انسان طاقت دکھاتا ہے تو طاقت کے لیے پنجہ لڑاتا ہے ہاتھ سے پکڑتا ہے ہاتھ پکڑ کے کہتا ہے اب چھڑا کے دکھاؤ تو وہ طاقت کا استعمال ہے. اللہ تعالیٰ نے فرمایا بیدہ الملک. الملک کا الف لام استغراق کا ہے. لہذا دنیا میں جتنے ممالک ہیں کسی کو فقیر کسی کو وزیر کسی کو امیر. سبحان اللہ. کعبے میں پیدا کرے زندیق کو اور لاوے بت خانے سے وہ صدیق کو. ابو جہل کعبے میں پیدا ہوا ماں طواف کر رہی تھی اور حضرت ابراہیم علیہ السلام ارے جناب ادھر آئیے 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 ادھر آپ بھی ادھر آ جائیں اس پارٹی میں شامل ہو جائیں آپ یہ والی پارٹی اور آپ ادھر آ جائیں. آپ کو تو اس پارٹی میں نہیں جانا نا. ادھر آئیے ادھر ادھر اور ادھر یہ خاص لوگ ہوتے ہیں ذرا ان کا. آپ کو تو اس پارٹی میں نہیں خیر گزارا ہے نا. اور تو نہیں آپ کے ساتھ کوئی ساتھ چلیے ماشاء اللہ آئیے लगाने की जरूरत तो नहीं है ना। अच्छा अच्छा माशाल्लाह खास। छुपेंगे तो नहीं ना मौलाना। हाँ अल्लाह ताला के कब्जे कुदरत में मुल्क है। उस पर गुलजारे इब्राहिम के अशआर हकीम उम्मत थानवी पढ़ा करते थे। अबे में पैदा करे जिंदीक को और लावे बुखाने से वो सिद्दीक को। कि अबू जहल काबे शरीफ में मां तवाफ कर रही थी और वो पैदा हुआ, और इब्राहिम अलैहिस्सलाम के वालिद बुत तराशते थे। अल्लाह हू अकबर। बुतखाने से सिद्दीक को लेकर आए। इन्नहू काना सिद्दीकन नबिया। अहलिया लूते नबी हो काफिरा, अहलिया लूते नबी हो काफिरा, जौजाए फिरौन होवे ताहिरा। दैर को मस्जिद करे मस्जिद को दैर, दैर माने मंदिर। दैर को मस्जिद करे मस्जिद को दैर, गैर को अपना करे अपने को गैर। अक्ल से बरतर है खुदाई तेरी और फहम से बाला है खुदाई तेरी। लगता किसको बादशाह बनाए, किसको फकीर, किसको वजीर, किसको अमीर, ये तकसीम है अल्लाह की। और मेरे मुर्शिद फरमाया करते हैं कि देखो अल्लाह ताला के फैसले पर राजी रहो। जिसको अमीर बनाए वो ये ना तमन्ना करे कि मैं गरीब हो जाऊं, गरीब ये तमन्ना ना करे कि मैं अमीर हो जाऊं। हाँ मांग सकता है, दुआ मांगना जायज है, लेकिन अल्लाह ताला की तकसीम और फैसले पर राजी रहे। और राजी राजी रहना ये ऐसे ही फर्ज है जैसे नमाज पढ़ना और जैसे रोजा रखना फर्ज है। अल्लाह ताला के फैसले पर राजी रहना। इसलिए मेरे मुर्शिद के दो जुमले हैं, फरमाते हैं मांगो सारी दुनिया की बादशाहत और राजी रहो फकीरी पर। एक जुमला हो गया। और दूसरा जुमला क्या है, मांगो शामी कबाब बिरयानी और समोसा पापड़ और मांस भात और राजी रहो चटनी रोटी पर। यानी जो वो खिला दे। आह मेरे मुर्शिद ने सुनाया कि एक मरतबा हजरत माशा तुगई साहब फुलपुरी रहमतुल्लाह अलैह मेरे शेख के जो शेख मेरे दादा पीर, अरहर की दाल चपाती और टमाटर की चटनी खा रहे थे। मेरे शेख फरमाते हैं कि हजरत फुलपुरी रहमतुल्लाह ने फरमाया मेरे शेख का नाम लेकर हकीम अख्तर बिरयानी का मजा आ रहा है। हजरत फरमाते हैं कि मैंने अदब से अर्ज किया कि हजरत ये बात समझ में नहीं है, आप तो दाल खा रहे हैं बिरयानी का मजा कैसे आ रहा है। कहा बात यह कि अल्लाह ताला अपने हाथ से खिला रहे। फरमाते हैं मैंने अर्ज किया कि हजरत बात समझ में नहीं आई, आप कुछ फरमाइए। फरमाए कि बात यह कि अल्लाह अगर मेरे इस हाथ में अल्लाह का हाथ ना हो, उसकी कुदरत ना हो, तो ये हाथ उठ नहीं सकता। फिर फरमाया कि देखो अगर मजनू को सारी दुनिया की हसीनाएं सुंदर और सुंदरी अगर उसको कबाब कोफ्ता बिरयानी आला आला किस्म के खाने दे और उसकी अपनी जो लैला है उसकी अपनी लैला उसको क्या दे, चटनी सूखी रोटी। एमिया तुम उधर जाके बैठो, हटो आरिफ भाई के सामने से, जो है क्या दे, सूखी रोटी और दाल। तो फरमाते कि मजनू को किसमें मजा आएगा, शामी कबाब बिरयानी जो सारी दुनिया की हसीना दे या अपनी लैला जो सूखी रोटी दे। आ बस फरमाया कि अल्लाह ताला की तरफ से जो मिल रहा है इसमें वो राजी है। लिहाजा अल्लाह ताला की रजा के साथ दाल में बिरयानी किससे बढ़कर मजा आता है। इसलिए अल्लाह अरज किया, मेरे अरज करता हूं कि देखो अल्लाह ताला ने फरमाया बियदिहिल मुल्क, अल मुल्क अलिफ लाम इस्तिगराक है, यानी सारे आलम के ममालिक अल्लाह ताला के कब्जे कुदरत में है, वो उनके फैसला है, राजी रहे। अपनी तरफ से अगर चाहता है नेक हुक्मरान तो नेक बने, क्योंकि जैसे हम वैसे है बड़े, जैसे बड़े वैसे हम, ये अजीब चक्कर है। फरमाया कि तबारक अल्लज़ी, बहुत बरकत वाली है वो जात जिसके कब्जे कुदरत में मुल्क है। मेरे शेख फरमाया करते हैं कि अल्लाह ताला ने जो अल्लाह ताला के नाम وہ ذات ایسی برکت والی ہے ان کے نام میں بھی برکت ہے، کیونکہ اللہ تعالیٰ کا جو مسمی اسم ہے وہ مسمی سے الگ نہیں ہے، اور مسمی میں اسم کی اسم میں مسمی کی لذت موجود ہوتی ہے. میرے مرشد فرماتے کہ میرے شیخ حضرت مولانا شاہ عبد الغنی صاحب پھلپوری رحمت اللہ علیہ جب اپنے ماں باپ کا تذکرہ کرتے تھے حضرت کی آنکھ میں آنسو آ جاتے تھے. ایک اور واقعہ سنایا کہ حضرت پھلپوری رحمت اللہ علیہ نے، میرے مرشد نے سنایا کہ ایک مرتبہ حج پر ایک عرب اپنے کسی ساتھی کو بلا رہا تھا، یا حامد کہہ کے اس نے آواز لگائی، یا حامد، تو ایک ہندوستانی وہاں پر تھا وہ رونے لگا. تو ان کے ساتھیوں نے پوچھا کہ تم کیوں روتے ہو؟ اس نے کہا میں اس لیے رہتا ہوں کہ میرے بیٹے کا نام حامد ہے، بس اس نے حامد کہا مجھے اپنا بیٹا یاد آ گیا. تو دیکھیے اسم میں مسمی کا مزہ ملا کہ نہیں ملا، یعنی جس کا نام لیا جائے. کیونکہ آپ نہ سمجھے گا کہ مسمی شاید موسمی کی کوئی قسم ہوتی ہے، یعنی مسمی جس کا نام لیا جائے، جیسے اسم میرا حبیب اللہ اور میرا، یعنی جو جس کا لیا جائے وہ مسمی کہلاتا. اس لیے بتا دیا آج کل اردو ذرا کی فہم کچھ کم ہو گئی ہے. مسمی کا ترجمہ انگریزی میں ہوگا پرسن، جس شخصیت کا نام لیا جائے. فرمایا اللہ کے نام میں اتنی برکت ہے، اللہ کے نام میں برکت ہے کہ جس جگہ اللہ کا نام لیا جائے وہاں برکت ہو جاتی ہے. جس مصلے پہ نماز پڑھے، جس جگہ اللہ کا نام لے، اور جس زبان سے اللہ کا نام نکلتا ہے پانی پر پھونک دے، سبحان اللہ، اس میں بھی برکت آ جاتی ہے، بیمار اچھے ہو جاتے ہیں. اس کو سمجھانے کے لیے حضرت نے ایک عجیب واقعہ سنایا اور فرمایا کہ دیکھو کہ جو اللہ اللہ کرتے ہیں، یہ جو اللہ والے ہیں جس سرزمین پر رہتے ہیں، اس سرزمین کی کیا قیمت ہے. اس کو سمجھانے کے لیے بخاری شریف کی حدیث اور مسلم شریف کی حدیث شریف پیش کی کہ وہ 100 قتل کے مجرم کا واقعہ بنی اسرائیل میں، جس نے 99 پہلے قتل کیے تھے، اللہ تعالی نے اس کے دل میں توبہ کی توفیق ڈالی. وہ چلا راستے میں، وہ گیا ایک عابد کے پاس گیا اور اس سے جا کر ایک قصہ بیان کیا کہ بھائی ایسا ایک شخص ہے کہ جس نے 99 قتل کیے ہوں، الہو توبہ، کیا اس کے لیے توبہ ہے؟ تو اس عابد نے کہا لا، نہیں. ملا لقاری رحمت اللہ علیہ محدث عظیم مرقات کے اندر فرماتے ہیں کہ اس نے منع کیوں کیا، جبکہ اسی قصے میں آگے ہے اس عالم نے کہا، عارف نے کہا کہ جاؤ اس بستی کو چھوڑ کے آگے جاؤ، تو اس عابد نے کیوں منع کیا؟ فرمائے اس کی وجہ فرماتے ہیں، ایک وجہ تو یہ ہے کہ وہ عابد تھا، وہ جو عابد تھا اے عابدن زاہدن فاتا راہبن، وہ راہب کے پاس آیا تھا. اس کے بارے میں لکھتے ہیں کہ وہ راہب کون تھا، فاتا راہبن اے عابدن زاہدن مقبلن الی الحق ومعتزلن عن الخلق، مخلوق سے کٹا ہوا تھا اور اللہ تعالی کی طرف حق کی طرف متوجہ تھا، غالباً علیہ الخوف، اور اس پر خوف کا غلبہ تھا. یہ ملا علی قاری رحمت اللہ علیہ کی عبارت ہے مرقات کی، مشکات کی جو شرح ہے، کہ خوف کا غلبہ تھا. اس لیے فرماتے جو اس نے لا کہا، انکار کیا، اس کی وجہ یہ تھی کہ اما لغلبتی خشیتی علیہ، لغلبت الخشیتی علیہ، اس پر خوف ہو گیا، یہ خشیت اللہ کی تاری ہوگی کہ اللہ اکبر، ایک مسلمان کا قتل کرنا جرم عظیم ہے، ایک انسان کو قتل کرنا یہ جرم عظیم ہے، جائے کہ 99، اس نے اس سے منع کیا. ایک وجہ، اور نمبر دوسری وجہ عجیب فرماتے ہیں، فرماتے دوسری وجہ یہ ہے کہ وہ اما شاید وہ اما جہل منہ بعلم توبتی، وہ ظالم توبہ کے علم کو اور توبہ کی کرامت کو سمجھتا نہیں تھا کہ اللہ تعالی کی عظمتیں غیر محدود ہیں. اگر بندہ سچ کے دل سے ارادہ کر کے اللہ کو پانے کے لیے توبہ کرے تو وہ اللہ تعالیٰ اس کو معاف فرمانے پر قدرت رکھتے ہیں، وہ توبہ کے علم سے ناواقف تھا. سبحان اللہ، یہ ترجمہ دیکھیے، اب یہ ترجمہ، وہ علم توبہ سے ناواقف تھا، بے خبر تھا.
لہذا اس نے انکار کر دیا.
اس لیے میرے مرشد فرماتے کہ آہ دیکھو کراچی کے عوام 1.5-2 کروڑ عوام کا سب پیشاب پخانہ جاتا ہے سمندر میں گرتا ہے, ایک موج آتی ہے وہیں پر مفتی امام اور دوسرے لوگ وضو کرے غسل کرے پاک ہے کہ نہیں ہے. فرمایا کہ ایک سمندر کی ایک ادنا موج کے اندر یہ اثر ہے کہ وہ کراچی کے عوام کا اتنے فضلہ ایک موج وہ صاف کر دیتی ہے پاک کر دیتی ہے. فرمایا کہ ایک سمندر کی ایک موج نہ اثر ہے تو اللہ تعالیٰ کی جو غیر محدود دریا کی موجوں کا کیا عالم ہوگا. اللہ تعالیٰ کی مغفرت جو ہے وہ غیر محدود ہے. اللہ تعالیٰ کی مغفرت کی صفت کا ایک ادنا جز جو ہے وہ بھی غیر محدود عظمتیں رکھتا ہے. جس کا کل محدود غیر محدود ہے اس کا جز بھی غیر محدود ہے. لہذا ایک ادنا سا جز اللہ تعالیٰ کی صفت مغفرت کا دیکھیے حدیث شریف میں کیا ہے کہ 99 رحمت میں سے ایک رحمت اللہ تعالیٰ نے اس دنیا میں نادل کی 100 میں سے, جس سے ساری دنیا کے ماں باپ اپنے بچوں سے, دوست یار رشتے داروں سے, جانور اپنے بچوں سے ساری قیامت تک محبت رحمت کرتے رہیں گے. ایک رحمت کا ایک اثر ہے کہ جب سے دنیا بنی اس وقت سے لے کر قیامت تک کہ رحمت کرتے رہیں گے. اللہ اکبر. تو اللہ تعالی کی ذات سبحان اللہ. اس لیے توبہ جو ہے میرے مرشد فرماتے ہیں اللہ تعالیٰ کو معاف کرنا کچھ مشکل نہیں ہے. کیوں؟ کیونکہ سرور عالم صلی اللہ علیہ وسلم نے سکھایا یا من لا تضرہ الذنوب, اے وہ ذات کہ جس کو ہمارے گناہوں سے کچھ ضرر و نقصان نہیں پہنچتا, نہ پہنچا نہ پہنچتا ہے نہ پہنچے گا. میرے مرشد نے سمجھایا اس کو دیکھو سورج کی طرف منہ کر کے تھوکو, اپنے چہرے پر آئے گا کہ نہیں آئے گا. اگر الذنوب کا الف لام اگر لے استغراق کا, اگر الذنوب کا الف لام استغراق کا لیں, ان سے پوچھیں کچھ آسرا بھی کر کے آئے ہیں تاکہ گزارا چلے گا, کچھ آسرا کر کے آئے ہیں. انہوں نے ساری بات بتا دی, یعنی تراوی بھی بتائی ترویحا بھی بتایا, تراوی بھی ترویحا بھی, اور اس کو ہمارے یہاں کیا کہتے ہیں ریفریشمنٹ. آپ حضرات تھوڑی تھوڑی سی اگر حرکت کر لیں تو آگے آگے تشریف لائیں تو بعد میں آنے والوں کو سہولت ہو جائے گی. کچھ اس طرف بھی جگہ ہے, کچھ حضرات یہاں بھی بہت ہو جائے. ہاں اب یہ صحیح ہے, ہاں یہ آرام سے بھی ہو گیا. اور وہ حضرات جو پیچھے ہیں نا تو ان کا آپ کے جو ہے ان کا چاند چھپ رہا تھا, ایک چاند دوسرے چاند کو چھپا رہا تھا, اس لیے تو جھگڑے ہیں. فرمایا سرور عالم صلی اللہ علیہ وسلم نے سکھایا یا من لا تضرہ الذنوب کہ گناہ کی جتنی قسمیں ہو سکتی ہیں کسی قسم سے اللہ تعالیٰ کی ذات کو کوئی نقصان نہیں پہنچ سکتا. کیونکہ ذنوب کا الف لام استغراق کا کر لیں تو گناہ کی جتنی اقسام, کفر, شرک, زنا, بدماشی, قتل, جو جرم ہو لیکن اللہ تعالیٰ کی ذات کو نقصان نہیں پہنچتا. اور ولا تنقصہ المغفرہ, سبحان اللہ, یعنی اگر آپ مغفرت کی صفت کا ایک ادنا ذرہ بھی عطا فرمائیں تو آپ کی صفت مغفرت کا جو خزانہ ہے اس میں تنقیص کمی نہیں ہوتی. اب کیا کیجئے؟ سبحان اللہ. وغفر لی مالا ینقصک, فہب لی مالا ینقصک, وہ خزانہ دے دیجئے کہ جس سے آپ کے خزانے میں کوئی کمی نہیں ہے, وہ ہمیں ہبا کر دیجئے. اور وفلی مالا یضرک, اس چیز کو بخش دیجئے کہ جس نے آپ کو کوئی نقصان نہیں پہنچایا. اللہ اکبر. آپ صلی اللہ علیہ وسلم سے بڑھ کر کون عارف ہوگا؟ کیا عجیب دیکھیے دعا سکھا دی. وہ چیز دے دیجئے, فہبلی مالا ینقصک, وہ چیز ہمیں ہبا فرما دیجئے جس سے آپ کے خزانے میں کوئی کمی نہیں ہے. اور وفر لی, اس چیز کو بخش دیجئے مالا یضرک جس نے آپ کو نقصان نہیں پہنچایا. لہذا ہمارے گناہ نے آپ کو کوئی نقصان نہیں پہنچایا تو آپ کو معاف کرنے کیا مشکل ہے؟ کیا دیکھیے جی. اب دیکھیں ماں باپ بھی تاثر لیتے ہیں کہ جیسے بیٹا کوئی نالائکی کرے تو ماں باپ تاثر لیتے ہیں. یہ تبھی ایک چیز ہے, کتنا باپ محبت کرتا ہو اپنی اولاد سے وہ تاثر لیتا ہے, تاثر سے پاک نہیں ہے وہ, اس کو غصہ آتا ہے کہ دیکھو یہ نالائک ایسی حرکت کیوں کرتا ہے جبکہ ہم نے اس پر اتنی نعمتوں کو کھولا ہوا ہے پھر بھی ایسی حرکت کی اس نے, غصہ آتا ہے اس کو, اور اتنی ہم اس کے ساتھ وہ کر رہے ہیں, جان ماری کر رہے ہیں. तो तासुर लेता है माँ बाप, फिर भी देखो नालायकी का काम किया। हमने कंप्यूटर लेकर दिया था, चलो तुम कुछ सीखो तालीम वगैरह के लिए, और तुम फिल्में देख रहे हो उसमें, और हमें धोखा भी देते हो कि सुदेश साहब की तिलावत लगाते हो, हम समझते तुम तो बड़े मक्के शरीफ पहुंचे हुए हो, और क्या पता था पीछे क्या गड़बड़ कर रहे हो चूहे को हिलाकर। पाउस होता है ना कंप्यूटर में, वो चूहा हिलाया यहाँ के वहां चले गया, आवाज दूर जा रही है सुदेश साहब की तिलावत की, पता नहीं है कि बच्चा क्या कुल खिला रहा। तो माँ बाप को गुस्सा आता है कि नालायकी क्या हरकत की। अल्लाह अकबर, अल्लाह ताला इस तासुर से पाक है। इसलिए वो जो फरमाया मुल्ला अल-क़ारी ने, वह इम्मा जहलम मिन्हु बिइल्म तौबती, वो तौबा के इल्म से वो नावाकिफ था। और तीसरी बात जो लिखी फरमाते हैं, वह इम्मा लितसव्वुरी आदमी इम्कानी इर्ज़ाई खुसूमियन। देखिए मुजाफ मुजाफ मिले फिर वो उसका मुजाफ बना, फिर मुजाफ मिले फिर उसका, कैसे देखिए, वह इम्मा लितसव्वुरी आदमी इम्कानी इर्ज़ाई खुसूमियन। थोड़ा खसक जाओ यार, देखिए ना मुफ्त का काम है। किन एक मुसलमान के साथ खैर खाई है, आप सल्लम जरा सा एक सहाबी तशरीफ लाए, आप थोड़ा सा खसक गए, अरज क्या कि इतनी जगह मौजूद है, फरमाया ये इकराम में है। मेरे मुर्शिद ने ये एक मरतबा ऐसे ही किया, जगह खूब थी, ये सब इकराम में, सुभान अल्लाह ये मुसलमान का इकराम होगा। फरमाते कि उसको ये तसव्वुर पैदा हुआ, वइम्मा लितसव्वुरी आदमी इम्कान, इस चीज का इम्कान नहीं है क्या कि इर्ज़ाए खुसूमी, वो जो खुसूम यानी वारिसीन है मक्तूलीन के, जो वुरसा हैं, एक कत्ल के वुरसा कितने सारे होते हैं, एक एक मक्तूल के, फिर 99 मक्तूलीन के वुरसा कितने होंगे, फिर सबसे माफी मांगना या 99 की दियत देना या किसास देना। अल्लाहु अकबर, इस पर बात याद आया, अल्लाह ताला ने फरमाया वलकुम फिल किसास, वलकुम फिल किसास हयात, कि खूब गौर से सुनो कि किसास के अंदर तुम्हारे लिए हयात है। मेरे मुर्शिद ने जब आयत पढ़ाई फरमाया कि कैसे किसास में तो कत्ल कर रहे हैं, हयात कैसे है इसमें, किसास में तो बदले में कत्ल किया जाता है ना, कि कातिल को कत्ल करते तो उसमें हयात कैसे, जिंदगी कैसे। फरमाया इसमें हयात इस तरीके से, उसको तो कानून अदल की वजह से उसको कत्ल किया जा रहा है, और फरमाया इसमें हयात इस तरह से है या उलिल अलबाब, अकलमंद लोगों को खिताब किया जा रहा है, या उलिल अलबाब इस तरह कि जितने कत्ल का इरादा करने वाले हैं उन सब की जो हिम्मतें हैं वो कमजोर पड़ जाएंगी, कहेंगे भाई यहां तो किसास देना पड़ेगा। लादा जिनको मस्ती चढ़ी हुई है गुनाहों की और अपने नशा चढ़ा हुआ है कि हम जिसको चाहे कत्ल करें, हमें कोई पूछने वाला नहीं है, अगर एक के साथ हो जाए लेकिन शरई तरीके से, वो कैसे मजमा लगाया जाए, फिर गर्दन उड़ाई जाए, फिर ये जितने जिनकी मस्तियां ये टीटियां खुली हुई है ना, फिर सबकी टीटियां बंद हो जाएंगी और टें टें करते हुए खामोश हो जाएंगे वो। अल्लाह ताला ने ऐसे ही थोड़ी फरमाया, वलकुम बिल किसास हयात या उलिल अलबाब, अकलमंद लोगों जरा गौर करो इस चीज में, किसास हो जाए वो सारा जो अभी चूके नशा है ना कि जी हम तो जो चाहेंगे करेंगे छूट जाएंगे, क्योंकि हमारी पहुंच बड़ी दूर तक है, हाथ लंबे हैं या हमारे पीछे किसी का हाथ है, लगा उसकी वजह से मस्ती चढ़ी हुई होती है कि हमारा बाप बड़ा आदमी है मालदार है या वो है, हम पैसा देकर या सोर्स लगाकर जो चाहेंगे करेंगे, अगर एक के साथ हो जाए सबकी हिम्मतें कमजोर पड़ जाएंगी। तो पता ये चला कि जो फिर क्या है, फिर जो लोग इरादा कर रहे हैं दूसरों को कत्ल करने का, फिर क्या होगा, जिंदगी पर मिलेगी उनको, सुभान अल्लाह। तो उसने इसलिए सोचा, लादा उसने मना कर दिया, तो उसने कहा कि लो, इसलिए अब उसने जो मायूस किया उस मायूसी की कैफियत का असर हुआ, उसने उसकी गर्दन भी उड़ा दी। अल्लाह, पता ये चला कि हर एक से मशवरा करना भी नहीं चाहिए। अल्लाह ताला ने मोहब्बत के, अपनी मोहब्बत के रास्ते के लिए सिर्फ इल्म काफी नहीं है, ये भी याद रखिएगा, ये रास्ता ही कुछ और होता है। पहले तो जो मायूस को है, मायूस को रहमत की उम्मीद दिलानी पड़ती है, उसको आगे बढ़ाना पड़ता है। इसलिए मेरे मुर्शिद ने फरमाया कि जो ज्यादा जो मायूस होते हैं मायूस को उम्मीद दिलाते हैं, और जो ज्यादा उम्मीदवार होते हैं कि बिल्कुल ही झनी हो जाते हैं उनको थोड़ा सा पीछे किया जाता है। इधर कुछ जगह मौजूद है, जरा और इधर उधर खसक जाए भैया। रियाज भाई आगे आ जाइए। और आगे आ जाइएगा, इधर भी जगह है हाजी साहब के पास। तो मायूस को थोड़ी सी उम्मीद दिलानी पड़ती है कि नहीं घबराओ मत, अल्लाह ताला की रहमत। आ मौरूमी फरमाते हैं कुएं नाउमीदी मरो, नाउमीदी के रास्ते में मत जाओ, उम्मीद हास, अल्लाह ताला के उम्मीद के बेशुमार रास्ते मौजूद है। और फरमाते हैं सुए तारीकी मरो, खुर्शीद हास, अंधेरों में मत जाओ, अल्लाह ताला के कुर्ब के बेशुमार आफताब रोशन है। सुभान अल्लाह, लगा नाउमीद को उम्मीद दिलाई जाती है और जो उम्मीद में जरी है उनको थोड़ा सा, इसलिए उनके लिए खौफ रखा। और खौफ का इतना गलबा होना कि नाउमीद हो जाए ये भी जायज नहीं है। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ सिखाई, उसमें मांगा अल्लाहुम्मा क़सिम लना मिन खशियतिका। अच्छा पहले तो आइए आइए, पूरी पार्टी है, एक कम है, चलो इधर आ जाइए, इधर आ जाइए। तो बाचो आइए, अरे आइए साहब आगे आइए, इतने दिन बाद तो मुलाकात हो रही है, आ जाइए आ जाइए, जगह मौजूद है। अच्छो अच्छो, एक गुजराती ने अपने गुजराती दोस्तों से कहा, अपने भाइयों से कहा कि यार हम तो अब तक छह के चक्कर में पड़े हुए, केम छो हारू छे सारू छे, काम तो छह के चक्कर में पड़े हुए, भाई के पास आ जाए ना। कहा वहां पंजाब वालों को देखो, वो तो 80 तक पहुंच चुके हैं, 80 तुसी है ना। ये बात मेरे मुर्शिद ने सुनाई, कहा देखो यार अभी तो हम तो छह में फंसे हुए, छह से आगे नहीं बढ़े, केम छू हारू छे सारू छे। और कहा वो पंजाब वालों को देखो 80 तक पहुंच गए, 80 तुसी। ये बात मेरे मुर्शिद ने सुनाई थी। ना उम्मीद को उम्मीद, और इसलिए आप सबसे फरमाया अल्लाहुम्मा अक्सिम लना मिन खशयतिका, कि आपने दुआ मांगी, एक तो तकसीम मांगी और मिन का मिन तबईजिया लगा दिया कि खशियत में से वो हिस्सा दे दीजिए, मुकम्मल खशियत नहीं, वो हिस्सा दे दीजिए कि मा तहूलु बिही बैनी व बैन मातिक, जो मेरे और मेरे नाफरमानी आपकी नाफरमानी के दरमियान में हायल हो जाए, बस इतना खौफ चाहिए। पता चला इतना खौफ कि थर थर कांप रहे, नमाजी को नहीं जा रहे, क्या है जिगर ही फट गया, ये खौफ मतलूब नहीं है। इसलिए साहबा का आलम हजरत अब्दुल्लाह इब्ने उमर रज़ियल्लाहु ताला अन्हुमा से पूछा, क्या साहबा हंसते थे, फरमाया इतना हंसते थे कि हंसते हंसते एक दूसरे पे गिर जाते थे, ऐसे साहबा हंसते थे। लेकिन उसके बावजूद उनके दिल में ईमान का ये आलम था कि पहाड़ों से ज्यादा मजबूत अल्लाह के रास्ते में जो मुस्तकीम थे वो लोग, हंसने के साथ दिल अल्लाह के साथ मशगूल था। लबों पे गु है हंसी भी हरदम और आग भी मेरी तर नहीं है, मगर जो दिल रो रहा है पे हम किसी को उसकी खबर नहीं है। उसके बाद वो एक आरिफ के पास गया। अब देखिए क्या फर्क होता है, आबिद जो है आबिद है उसके अजमत सराह को पर, लेकिन आलिम आलिम होता है। और जब वो मार्फत हासिल कर ले, इसलिए मेरे मुर्शिद फरमाते हैं कि मेरे शेख हजरत मुआशात उंगली साहब फूलपुरी रहमतुल्लाह अलैह फरमाते थे कि जब कोई शख्स अल्लाह अल्लाह करता है किसी अल्लाह वाले से पूछकर, वो साहिब नूर हो जाता है। और फरमाया कि जब कोई आलिम अल्लाह अल्लाह करता है तो वो नूरुन अला नूर हो जाता है, एक इल्म का नूर और एक अल्लाह अल्लाह करने का जिक्र का नूर, ये दो नूर साइज़ुन नूरैन हो जाता है, दो नूर का हामिल होता है। मदीना शरीफ में उमरे का सफर था, आखिरी जो हजरत का सफर। अब सफर के दरमियान में मदीना शरीफ में एक इलेक्ट्रिशियन एयर कंडीशन का इंजीनियर आया हजरत से मुलाकात के लिए। हजरत की जो रिहायशगाह मनाजिले हरम बिल्कुल रोजा मुबारक के सामने, कि पर्दा हटा और रोजा मुबारक का दीदार, सुभान अल्लाह, यानी मजलिस होती हजरत की मजलिस, या हजरत को देख रहे हैं हमारे रोजा मुबारक को देख रहे हैं, एक अजीब तजल्लियात और एक अजीब मंजर, रूह परवर। एक शख्स वो एयर कंडीशन के इंजीनियर, वो जाने लगे, उन्होंने फिर कहा हजरत एक सवाल पूछना है। वहां हजरत के उस वक्त उलमा अमरीका और साउथ अफ्रीका बांग्लादेश सब लोग हम भी हाजिर थे, खड़े हो गए। उन्होंने कहा हजरत सवाल ये पूछना है कि मेरी ड्यूटी जो है वो छत पर भी लगती है, क्योंकि एयर कंडीशन की देखना पड़ता है। आइए मौलाना आइए, इधर जगह है और साथी भी आपके साथ बुला लीजिए। जी एक भालू आपसे بھلو آپ سے بھلو. فرمایا, سوال پوچھا کہ حضرت میری ایک ڈیوٹی ہوتی ہے تو مسجد نبوی کے اوپر بھی مجھے چھت پر جانا پڑتا ہے, بعض مرتبہ روزہ مبارک کے اوپر جانا پڑتا ہے. اب گرمی عرب کی, حضرت انہوں نے کہا حضرت عرب کی گرمی آپ کو معلوم ہے کیسی ہے, پاؤں جلتے ہیں وہاں پر. اب حضرت میں کیا کروں, بغیر جوتے کے میں وہاں جا نہیں سکتے ہم لوگ, اب کیا کریں. اب سوال دیکھیے, اب جواب سوچے انسان اپنے ذہن میں. اور میرے شیخ اس وقت حضرت کے سیدھ دائیں ہاتھ پر فالج, حضرت وہاں کرسی پر بستر پر تشریف فرما, فوراً جھکے ہاتھ کے اشارہ. حضرت کا خاص انداز ہے, جب کوئی ایسا علم اللہ تعالیٰ عطا فرماتے ہیں تو آنکھوں میں چمک آ جاتی ہے اور چہرے پر ایک عجیب بشاشت ہوتی ہے اور آنکھ میں کچھ آنسو بھی آ جاتے ہیں. اور حضرت نے ایسے انگلی کر کے فرمایا, وہ صاحب بائیں جانب سے, سب علماء بڑے بڑے, میں بھی حاضر تھا, میں چشم دید واقع ہے یہ. حضرت نے فوراً ایسے کر کے فرمایا, فرمایا کہ آپ دو جوتے لیجیے, ایک جوتا عام پہنے کے لیے اور ایک جوتا صرف وہاں اوپر جانے کے لیے, خاص اسی کے لیے ہو جس کو آپ عام استعمال نہ کریں. بس وہاں جو علماء سب حاضرین تھے اشش کر اٹھے کہ اللہ اکبر, کہ ہم نے سوچا کیا جواب ہوگا. تو اس عارف نے فرمایا, اس قضیت قضا و قضا, اس بستی کو چھوڑو تم, گناہ کی بستی کو. لہذا اسی لیے فرمایا کہ جو لوگ پرانا کسی سے اگر عشق معشوقی کا تعلق ہو اس کی گلی میں بھی نہ جائے, پرانی تصویریں بھی پھاڑ دے, پرانی ای میل بھی ڈیلیٹ کر دے اور اس کی گلی کا چکر بھی نہ لگائے, ورنہ وہ سارے گناہ یاد آ جائیں گے. بلکہ میرے مرشد نے تو یہاں تک فرمایا کہ اگر وہ لڑکا یا کسی لڑکی کے عشق میں ہو, اس کو حج کے بعد تسبیح بھی نہ دے, مسلح بھی نہ دے. کیوں؟ کیونکہ جب وہ مسلح تسبیح وہ پڑے گا, ساتھ اس کو وہ گناہ یاد آ جائے گا, یہ مذکر معصیت بنے گا. وہ تسبیح حالانکہ مذکر مولا ہے, لیکن اس معصیت اور گناہ کی وجہ سے وہ مذکر معصیت بنے گی تسبیح. بتائیے مولانا کیسی عجیب بات ہے یہ. حالانکہ تسبیح اللہ کی یاد دلانے کے لیے, لیکن وہ جو چونکہ پرانا گناہ کیا, اس لیے میرے شیخ نے فرمایا کہ گناہ مت کرو. فاعل اور مفعول یعنی عاشق اور معشوق دونوں ہمیشہ کے لیے ایک دوسرے کی نظر میں, حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں, ذلیل ہو جاتے ہیں ہمیشہ کے لیے. آنکھیں نہیں ملا سکتے, تسبیح بھی نہیں دے سکتے, دعا کے لیے بھی نہیں کہہ سکتے کہ حضرت جی ہمیں اپنی دعاؤں میں یاد رکھنا. وہ کہیں گے پتہ ہے کون سے حضرت جی ہیں یہ, ان حضرت کا پول ہم جانتے ہیں, اس لیے ہم سے بولنا بلواؤ. تو اللہ تعالیٰ کا کیسا کرم ہے کہ اللہ تعالیٰ نے نافرمانی سے بچنے کا حکم دے کر ہماری عزت کی حفاظت کی, یہ ہم خود ذلیل ہوتے ہیں. لہذا اس عارف نے فرمایا کہ قریہ قضا و قضا, اس بستی سے نکلو, جاؤ یہاں سے, یہاں مت رہو, گناہ یاد آئے گا ہر وقت تم کو. اب وہ راستے میں چلا, فأدرکہ الموت, موت نے اس کو پکڑ لیا. وہ جو گرا تو فنا بصدری نحوہا, ایک ادائے بندگی دکھا دی. آہ, ہمارا کام ہے ادائے بندگی ہے, ان کا نہ کام ہے عطائے خاصگی. ہمارا کام ادائے بندگی, ان کا کام عطائے خاصگی. ہم اپنا کام کریں, وہ اپنا کام کریں. کھولے وہ یا نہ کھولے در, اس پہ ہو کیوں تیری نظر, تو تو بس اپنا کام کر, یعنی صدا لگائے جا. ہمارا کام عطائے بندگی ہے, عطائے خاصگی ان کا کام ہے. لذا جب موت آ گئی, اب عذاب کے فرشتے, رحمت کے فرشتے پہنچ گئے. انہوں نے کہا, ملا لتاری نے لکھی یہ بات, انہوں نے کہا کیا کہ بھائی ہم اس کی توبہ کرنے کے لیے چلا, ہم اس کو لے کر جائیں گے. فرمایا عذاب کے فرشتے نے کہا, ٹھیک ہے ہم منظور کرتے ہیں کہ توبہ کرنے کے لیے چلا ہے, لیکن ولم یتوب بعد, ابھی توبہ کی نہیں تھی. اس جھگڑے کا فیصلہ اللہ تعالی کی طرف سے کہ جا, قیسو ما بینہما, پیمائش کرو اس رستے کو, دونوں رستوں کو ناپو. گناہ کی بستی سے جہاں موت آئی وہ رستہ, اور جہاں جانا تھا اللہ والوں کی بستی میں, فرمایا اللہ والوں کی بستی, جس کا نام فتح الباری میں اللہ ابن حجر اسقلانی رحمۃ اللہ علیہ فرماتے ہیں, میرے مرشد نے فرمایا کہ نفارہ تھا, بسفار نفارہ, اور اس گناہ کی بستی کا نام فجرہ تھا. ناپو, پیمائش کرو. جو اگر نیکوں کی بستی قریب ہو تو عذاب رحمت کے فرشتے لے جائیں, اگر گناہ کی بستی قریب ہو تو عذاب کے فرشتے لے جائیں. اور ادھر سے کیا, فاوحی اللہ, وحی بھیجی زمین کو, فرمایا
क्या तकर्रबी तू करीब हो जा, नेकों की बस्ती को फरमा रहे का तकर्रबी तू करीब हो जा, और गुनाह की बस्ती को फरमा रहे तबादी तू दूर हो जा। सदा को अल्लामा सईदी रहमतुल्लाह अलैह की बात मुल्ला अलकारी रहमतुल्लाह ने लिखा मिरकात के अंदर, ये क्या अदा है मेरे मुर्शिद फरमाते कि एक तरफ फरमा रहे पैमाइश करो नापो और दूसरी तरफ चुपके से हुक्म दे रहे तो करीब हो जा तो दूर हो जा। आप फरमाते ये क्या है, फरमाते पैमाइश का हुक्म देना ये अदल है, इंसाफ है, और चुपके से जमीन को करीब कर देना ये फजल है। और अल्लाह ताला का फजल, अल्लाह ताला का फजल पाबंद अदल नहीं है। का नाम मेरे मुर्शिद फरमाते रखा हाजा फजलुन फी सूरती आदल, यानी सूरतन आदल था और हकीकतन फजल काम कार फरमा था, फजल कार फरमा था, यानी पीछे फजल काम कर रहा था। जैसे जैसे इंसान सुबह सहरी खाता है, असर तक तो सहरी काम करती है और असर के बाद ठुस, फिर इफ्तारी काम शुरू करती है अपना, तो पता चल कहते हैं जी फला तकरीर कर रहे हैं, वो बयान कर रहे हैं, अरे मियाँ वो जो जो रिफ्रेशमेंट लेकर आए होते हैं वो काम कर रहा होता है। तो पता चला सूरतन जाहिर में ये है और हकीकतन पीछे होता है। तो सूरतन पैमाइश का हुक्म दे दिया और पीछे अल्लाह ताला ने अपने फजल को काज का काम का, कार फरमा तो लुत्फ है उनका, कार फरमा तो लुत्फ है उनका, हम गुलामों का नाम होता है कि जी हम आए जी बयान कर रहे हैं, जी इल्म है, इल्मी नुकात पेश कर रहे हैं, जी कुरान पाक पढ़ रहे हैं, तरावी में कुरान पाक सुना रहे हैं, जी रोजा रख रहे हैं और जी ये कर रहे हैं। अरे मियां उनका फजल कार फरमा है, कार फरमा तो लुत्फ है उनका, हम गुलामों का नाम होता है। इसलिए मेरे मुर्शिद ने फरमाया कि हर किस अपनी तरफ नस्बत मत करना कि देखो मेरा कमाल है, फरमाया मा असाबका मिन हसदिन फमिन अल्लाह, अल्लाह ताला ने सिखा दिया जो नेकी तुमको पहुंचे ये अल्लाह ताला की तरफ से। ये फरमाया कि ये मुराकबा जरूरी है, वरना क्या होगा, दिमाग खराब हो जाएगा कि जी मैं साहिबे कमाल हूं, और नतीजा ये होगा वो तकब्बुर का मरज पैदा होगा जिसने शैतान को भी दूर कर दिया था, बारगाहे इलाही से मर्दूद कर दिया था। दादा शैतान मर्दूद करने के लिए यही डालता है जरासीम तकब्बुर के, कि तू भाई बड़ा आदमी है, कैसा इल्म है, तेरा माल देख कैसा है, कैसा खानदान आला, और फला काबिलियत और कमालात देख। नहीं मेरे तरफ से कुछ नहीं, ये अल्लाह ताला की तरफ से तौफीक है। जो खिदमत में लगा ले, जो नेमत अता फरमा दे, जो कमाल अता फरमा दे, ये हमारा कमाल नहीं है, ये उनकी अता है। लगा अल्लाह ताला की तरफ से फैसला हो जाए, फालिज गिर जाए, उठाओ यार, उठ नहीं सकता। तो ये क्या हजा फजलुन फिर सूरत आदल, ये कार फरमा था। अब उसके बाद पैमाइश की तो क्या हुआ, वो जमीन करीब निकली, तो बिशिबरिन एक बालिश करीब निकली, फगू फिर अला वो बख्श दिया गया। यहां पे एक इल्मी सवाल और किया, 100 कत्ल का मुजरिम और कैसे उसने की मफरत हो गई जना, जबकि किसास नहीं, दियत नहीं, माफी नहीं, फिर कैसे माफ कर दिया। अल्लामा तय्यबी रहमतुल्लाह अलैह की इस बात को नकल किया मुल्ला अलकारी रहमतुल्लाह अलैह ने, और इब्ने हजर अस्कलानी रहमतुल्लाह अलैह वगैरह मुहद्दिसीन ने नकल किया कि फरमाते कि इन्नल्लाह ताला इदा रजिया अन अब्दिही, कि जब अल्लाह ताला अपने किसी बंदे से राजी होते हैं, वह कबीला तौबतहु, और उसकी तौबा को कबूल फरमा लेते हैं, तो क्या व तकफ्फला बिरिज़ा खुसूमिही, उनके जो अहले हुकूक को राजी करने की किफालत कबूल फरमाते हैं। और जिसके कफील अल्लाह हो, जिसके कफील अल्लाह हो जाए। अब देखिए आप हजरात थोड़ा थोड़ा इधर बढ़ते जाएं, इधर इधर तशरीफ लाते जाएं, तो वो जो पीछे बैठने वाले हैं आप हजरात भी इधर आते आ जाएं। जज़ाकअल्लाह ताला, आगे आगे आते जाइए, बरकत में बरकत, अच्छा थोड़ा सहारा मिल जाए लेकिन देखते रहिएगा, और जगह है, और जगह है। इसका सवाल, इस सवाल का जवाब कि 100 कत्ल का जुर्म कि जिससे अल्लाह ताला राजी होते हैं, तौबा को कबूल फरमाते हैं, तो उसके हुकूक अल्लाह ताला, चूंकि उसकी नियत थी कि वो तरीका पूछने जा रहा था, मौत ने वक्त नहीं दिया। इसीलिए फरमाया कि अगर कोई आदमी जैसे मकरूज हो और उसकी नियत है मैंने कर्जा अदा करना है,
नियत है, अगर वो किसी वजह से बेचारा नहीं अदा कर सका, वो नियत है और कर्ज खा से छुपता भी नहीं फिरता, कहता है कि भाई साहब मैं मजबूर हूँ, जरा आप मुझे थोड़ी सी मोहलत दीजिए। इसलिए फरमाया यही कि अगर कर्जा ये मुस्तकिल एक इबादत है, सवाब का काम है, कर्जा दे तो उसमें अगर कर्ज अगर गुंजाइश हो और मकरूज कहे कि भाई साहब आप मेहरबानी करके मुझे थोड़ी और मोहलत दे दीजिए, मैं मजबूर हूँ, ऐसी ऐसी कमेटी खुलनी थी नहीं खुल सकी, कहा अच्छा चलो कोई बात नहीं और वक्त दे देते हैं, तो ये भी इस पर भी अज्र मिलेगा। लेकिन लेकिन कर्ज इबादत है ना, इबादत कौन कब की जाती है, जब तहम्मुल हो, तहम्मुल नहीं तो इबादत करता है। अब एक आदमी है, शरीयत ने क्या कि जो आदमी रोजा रखने का तहम्मुल नहीं है बुढ़ापे या बीमारी की वजह से, तो लादा ऐसे कर्जा ना देना कि हार्ट फेल हो जाए। किसी मौलवी साहब ने बताया था बड़ा सवाब मिलता है, तो पता सवाब कमाते कमाते हार्ट फेल हो गया। लेकिन ऐसा भी ना हो कि अल्लाह ताला ने गुंजाइश दी हो फिर भी ना देता हो, तो ये कंजूसी है, उसका अलग इलाज है। जैसे एक आलिम ने हकीम मोहम्मद थानवी से पूछा कि हजरत जब मैं मुझ पर जकात फर्ज है, जब मैं जकात अदा करता हूँ तो मुझे दिल में बहुत तकलीफ होती है, लेकिन मैं अल्लाह का हुक्म समझ के जकात अदा करता हूँ। हकीम मोहम्मद थानवी रहमतुल्लाह फरमाया, मौलाना अब्दुल रहमान साहब कामिलपुरी का वाकया है, हजरत मुफ्ती अहमदुर रहमान साहब के वालिद साहब, उनका वाकया है। तो फरमाया कि हकीम मोहम्मद थानवी रहमतुल्लाह फरमाया कि आपको डबल सवाब मिलेगा, डबल अजर मिलेगा, एक तो ज़कात अदा करने का और दूसरा अपने दिल के खिलाफ करने का। सुभान अल्लाह, तो डबल मतलब बाज़ इबादतों के अंदर दिल नहीं चाहता लेकिन कहता नहीं अल्लाह का हुक्म है भाई, हम इसको बजा लाएंगे, खुशी खुशी जी करेंगे। और क्या शेर पढ़ेंगे, सरे दोस्ता न शबद नसीब दुश्मन के शबद हला के तैगत, न शबद नसीब दुश्मन के शबद हला के तैगत, ये दुश्मन का नसीब ना हो कि आपकी मोहब्बत की तलवार से, देखिए जुमला देखिएगा तर्जुमा, कि आपकी मोहब्बत की तलवार से उसकी गर्दन कटे। सरे दोस्ता सलामत के तू खंजर आजमाई, ऐ मेरे महबूब आप हमारा सर हाजिर है, आप अपनी तलवार मोहब्बत अपने हुक्म की तलवार से हमारे दिलों को फना कीजिए, हम अपनी ख्वाहिशात को मिटाएंगे। देखिए ये तर्जुमा हो गया ना, ये तर्जुमा भी देखिए खास तर्जुमा है, ये लफ्जी तर्जुमा काफी नहीं होता, तर्जुमा मोहब्बत तो कुछ और ही चीज होती है जो मेरे मुर्शिद ने फरमाया। अच्छा अब उसकी नियत है, उसी तरह कज़ा नमाजें वो नमाजें अदा कर रहा है, लगा हुआ है, मौत ने मौका नहीं दिया, इंशाअल्लाह ताला अल्लाह ताला इसके साथ रहम का मामला फरमाएंगे और ऐसे कर्जे का कि अल्लाह ताला अदा करवा देंगे, नियत हो लेकिन इरादा हो। ऐसा नहीं है कि कर्ज खार आजकल अजीब मामला है, जैसे आजकल मामला है ना, पहले जमाने में चूहा बिल्ली से डरता था, खुद देखा चूहा, खुद तमाशा मैंने देखा, एक चूहा बिल्ली को डरा रहा है, ये मैंने खुद देखा, पहले बिल्ली को देख के चूहा भागता था, और वो देखा चूहा भी तगड़ा था, वो बिल्ली को, बिल्ली उसकी तरह यू ही, तो उसने चूहे ने भी यू किया, क्या बिल्ली यू पीछे हो गई सहम गई। लादा आजकल कर्जदार कर्खा को बोलते, क्या बात है भाई जानते नहीं हूं वगैरह वगैरह, इसमें बहुत सारे राज हैं इस वगैरह वगैरह में, कई ताल्लुकात की तरफ इशारा है, पार्टी का भी इशारा होता है कि मैं फला पार्टी का हूं, मुझसे मांगेगा कर्जा नहीं, नियत हो कर्ज खा के देखो इंशाल्लाह अदा कराएंगे अल्लाह का। ऐसे कजा नमाजों का भी है, कजा रोजों का भी यही है, और जो भी चीजें हैं अल्लाह ताला अपने कर्म से, अल्लाह ताला से माफी भी मांगता रहे, मदद भी मांगता रहे, कोशिश में लगा रहे, इंशाल्लाह अल्लाह पूरा करेंगे। अब वो मेरे शेख फरमाते हैं तो ये है, फरमाया कि देखो वो सौ कत्ल का मुजरिम उस अल्लाह वाली बस्ती की तरफ सिर्फ चला था, तो अल्लाह ताला ने सिर्फ कुर्बत पर ही आलम है सौ कत्ल का जुर्म माफ फरमा दिया। फरमाया अगर वो वहां पहुंच जाता तो न जाने क्या हाल होता। फरमाइए इससे पता चलता है देखो अल्लाह वालों की सोहबत क्या चीज है, क्या रंग लाती है। इसलिए फरमाया कि सोहबत अहलुल्लाह इख्तियार करो, गुनाह छोड़ने की हिम्मत पैदा होगी, अल्लाह ताला ऐसे नूर ऐसा ताल्लुक अपना अता फरमाएंगे कि वो गुनाहों को ललकारेगा और नारा लगाएगा, खेती जो एक आह तो जिंदा नहीं रहा और मारा जो एक हाथ तो गरेबा नहीं रहा। कहां तक जब्ते बेताबी, कहां तक पासे बदनामी, कहां तक जब्ते बेताबी, कहां तक पासे बदनामी, कलेजा थाम लो यारो कि अब हम दाढ़ी रखते हैं। शेर तो कुछ और था कि अब हम फरियाद करते हैं लेकिन अब हम दाढ़ी रखते हैं, नारा लगाएंगे, लाओ लाओ, अब बोलो, अब जितना चिल्लाना है चिल्लाओ, लेकिन अब हमारी भी दाढ़ी चिल्ला चिल्ला कर कहेगी कि नहीं हूँ किसी का तो क्यों हूँ किसी का, नहीं हूँ किसी का तो क्यों हूँ किसी का, उन्हीं का उन्हीं का हुआ जा रहा हूँ। लादा कुछ हो जाए, बला से जान जाए तमाशा घुस के देखूंगा, बल अब कुछ हो जाए, अब एक मुट्ठी दाढ़ी रख के अल्लाह ताला के इश्क मोहब्बत का नारा लगाऊंगा बस। आगे अल्लाह ताला फरमाए वो वाला कुल शैन कदीर, अल्लाह ताला को हर चीज पर कुदरत है। आगे फरमाए अल्लाह जी खलक अल मौत वल हयात, मौत को पैदा किया और जिंदगी को पैदा किया। मेरे मुर्शिद फरमाते मौत को पहले जिंदगी को बाद में क्यों, फरमाया कि हजरत फुलपुरी ने फरमाया वजह इसकी यह है कि जिस जिंदगी के सामने मौत होगी कि आह एक दिन अल्लाह ताला हमसे पूछेगा कि बताओ माल कहां से कमाया, कहां खर्च किया, जवानी कहां गुजारी, जिंदगी कैसे गुजारी। जिसको ये इस्तेहजार हो, देखिए ना जब बच्चे को होता है खौफ कि अब्बा मुझसे पूछेगा, एक बुजुर्ग ने अपने बेटे से फरमाया कि दिन भर जो काम करो शाम को मुझे रिपोर्ट दो उसकी, एक एक काम लिखो और सब एक एक मिनट की। अब वो शाम को रिपोर्ट दी, दूसरा दिन दी, तीसरे दिन, एक हफ्ते के बाद कहा अब्बा ये हमारे बस की बात नहीं है, मेहरबानी करो हमें इस उसूल से छुट्टी दे दो, ज्यादा उसूल पसंद ना बनो। उन बुजुर्ग ने कहा खींचकर फरमाया, फरमाया कि देखो एक हफ्ते का तुम हिसाब नहीं दे सके अपने बाप को, सोचो जिंदगी भर का अपने रब्बा को क्या हिसाब दोगे। ये इस्तेहजार सिखाया। हाँ अपना मामला पूरा करे फिर अल्लाह ताला से रहमत की उम्मीद रखे, लेकिन कब, जब मामला पूरा हो। देखिए ना पासपोर्ट के लिए पहले फॉर्म पूरा करता है, क्वाइफ पूरे करता है, डॉक्यूमेंट पूरे करता है, अटेस्टेशन वगैरह की जो जरूरत हो वो करता है, उसके बाद उम्मीद करता है कि जी मुझे मिल जाएगा। अब वो फॉर्म खाली लेकर जाए कि भाई साहब अफसर साहब आप तो बड़े रहमदिल है, उम्मीद करता हूं कि ये लीजिए खाली फॉर्म है, उम्मीद करता हूं कि आप मुझे पासपोर्ट बना देंगे। ये हमाकत है भाई, जरा अपने इस फॉर्म को तो भरो, उसके बाद है ये, उसके बाद उम्मीद है, फीस भी भरो, ये क्या काम है कि बगैर उसके। लिहाजा अल्लाह ताला की रहमत के अमाल करें, गुनाह से बचने में जान की बाजी लगाए, फिर रहमत को उम्मीदवार होना, ये अच्छे अखलाक में शामिल है। तो फरमाया कि जिस मौत, जिस जिंदगी के सामने मौत होगी, आह कि एक दिन हमने मरना भी है, हमेशा यहां नहीं रहना, हमने अपने बंगले, अपने गमले, अपनी मोटर, अपना कार, अपने मुरीद, अपने शागिर, अपने खादिम, कुछ साथ नहीं लेकर जाना, जो जाएगा अकेला जाएगा। शेख हो, आलिम हो, इमाम हो, मालदार हो, बाप हो, कोई हो, जो जाएगा अकेला जाएगा, कुछ नहीं लेकर जाएगा, न माल न माल, न आल न माल, कुछ नहीं जाएगा मेरे दोस्तों, सिर्फ आमाल साथ में जाएंगे। आह जब दुनिया से कोई आखरत को जाए बस अकेला जाए और सब धरा रह जाए। और ये मौत और जिंदगी क्यों थी, आगे फरमा रहे लिया बलुवकुम, यबलुवकुम अय्युकुम अहसनु अमला, कि ताकि अल्लाह ताला तुम्हारा इम्तिहान ले कि तुम में से कौन हसीन नहीं अहसन अमल करता है। इस पर मेरे मुर्शिद ने एक नुक्ता बयान फरमाया, फरमाया कि देखो अल्लाह ताला ने यहां पर फरमाया लियबलुवकुम अय्युकुम अहसनु अमला, ये फरमाया कौन हसीन नहीं अहसन बेहतरीन अमल करता है, फरमाया अक्सरु अमला नहीं फरमाया कि जो कौन कसरत से अमल करता है, फरमाया कसीरुल इबादत, कसीरुल इबादत नहीं फरमाया बल्कि अहसनुल इबादा होना चाहिए, अहसन फरमाया यानी कमियत नहीं कैफियत होनी चाहिए, अपनी इबादत के अंदर कैफियत शामिल करो। क्योंकि बाज़े लोग हैं नमाजें खूब पढ़ते लेकिन खिलाफ सुन्नत नमाज है, या बाजों को आदत होती है रुकू से पूरे खड़े होते नहीं सजदे में, या सजदे से पूरे बैठे नहीं दूसरे सजदे में चले गए, और फिर नमाजों पे नमाजें, नमाजों पे नमाजें, ऐसे ऐसे भी लोग मगरिब से इशा तक पूरी नफले पढ़ते हैं वगैरह वगैरह, फजर की नमाज गाई जमात से नहीं पढ़ रहे, तो ये हुस्न अमल नहीं हुआ। ये अक्सर अमल तो है, कसीरुल अमल तो बन गया ये शख्स, लेकिन अहसन अमल में शामिल नहीं है। इसलिए फरमाया कि अमल के अंदर छोड़ा हो लेकिन उसमें हुस्न पैदा करो, और अमल में हुस्न आता है दो चीजों से, एक तो शरीयत और सुन्नत के मुताबिक हो। अब अमल में हुस्न पैदा के लिए दो चीजें चाहिए, नंबर एक शरीयत और सुन्नत के मुताबिक हो, जैसे नमाज है, जैसे तरावी है, कुरान पाक पढ़ रहे,
جی روزانہ تین تین پارے، روزانہ تین تین پارے، اور ایک ایک رمضان میں تین قرآن مجید ختم کیے. لیکن عالم یہ نغنا نمک رکو سجدہ ٹھک جیسا لگتا ہے. آج کل تو تراوی کیا ایسا ہے کہ جیسے بٹن دبائے اور ٹھک 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 ٹھک، جب سجدے سے کھڑے ہوتے ہیں خصوصاً پہلی رکعت کے بعد، اس وقت عجیب تماشا ہوتا ہے، کیسی آوازیں نکل رہی ہوتی ہیں. یہ سہارا وہ سہارا، کیوں؟ وہ ٹھک لگائی ہوئی ہے. اس لیے فرمایا کہ کیا کثیر العمل نہیں، حسن عمل پیدا کرے. حسن عمل پیدا ہوتا ہے نمبر ایک، اس کے لیے کیا چاہیے؟ سنت اور شریعت کے مطابق مسئلہ. اور نمبر دو، نمبر دو اخلاص بھی ہو اللہ کے لیے، وہ عمل ہو. دو عمل ہو گئے، ایک تو شریعت اور سنت کے مطابق، یہ اس کی کمیت ہو گئی، اور اس کی کیفیت کیسی ہو؟ وہ عمل محض اللہ کے لیے ہو. پھر میرے مرشد نے اس کو ایسے سمجھایا، فرمایا کہ دیکھو ایک آدمی ہے، عصر کی نماز کے بعد گھر میں گیا، اپنے چھپ کے، بیوی کو پتا نہیں، تہ خانے میں چلے گیا، دروازے بند، تالا، موبائل بند، کسی کو نہیں پتا، نفلے پڑھنا شروع کر دی عصر کی نماز کے بعد. اجازت ہے جناب؟ اخلاص کتنا ہے کہ مخلوق نہیں ہے اس میں، کسی کو پتا ہی نہیں ہے مخلوق کو، لیکن چونکہ مسئلے کے خلاف ہے، عصر کے بعد نفل پڑھنے کی اجازت نہیں ہے، لہذا یہ عمل اس کا قبول نہیں ہے، یہ حسن عمل نہیں ہے. یہ کثیر العمل تو بن جائے گا لیکن حسن عمل نہیں ہے میرے دوستوں. لہذا عمل کی قبولیت کے لیے نمبر ایک وہ شریعت و سنت کے مطابق ہونا چاہیے، اور نمبر دو اخلاص ہو اللہ کی رضا کے لیے، ہو عمل، اس سے پھر احسن و عملہ بنے گا. دیکھیے سمجھا بھی دیا کہ بھائی احسن و عملہ کیا چیز ہے، دو طریقے، ایک تو پوچھے بھائی صاحب بتائیے یہ عمل سنت کے مطابق، یہ عمل کیسے کرنا ہے، وہ اور یہ چیز علماء سے پوچھے، پھر اللہ والوں سے جائے، ہمارے دل میں جو غیر اللہ ہے، مخلوق کے لیے ہم جو کام کر رہے ہیں وہ نکل جائے. لیکن اخلاص کے معنی ایسے بھی نہیں ہے. ایک صاحب کسی مدرسے میں زکات دے رہے تھے، اب انہوں نے پیسے نکالے، اب پیسے نکالے، اب اخلاص پیدا کر رہے ہیں کیا؟ بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم. اب یہ بھی اخلاص کے معنی نہیں ہے. مخلوق میں عزت چاہنے اور مخلوق میں اس کی کوئی طلب کی نیت نہ ہو. کیسا نہیں دیکھا کہ صاحب آئے ہیں اور جی آج روزانہ تین مرتبہ تسبیح پڑھتے تھے، اب جو ہے سبحان ربی العظیم، سبحان ربی العظیم، تو خوب پتا چلے جی بڑا زور لگا کے، اخلاص بہت گہرا ہے، بڑا گاڑا اخلاص ہے، پتلا اخلاص نہیں، گاڑا اخلاص ہے. اور تسبیحات بھی لمبی لمبی شروع کر دی. لہذا جب نماز پڑھاتا ہے تو لمبی لمبی نماز ہے، اور اپنی نماز ہے چھوٹی کر کے جلدی سے بھاگ جاتے ہیں. یہ امام کا بھی ہے، اس کے لیے بھی ضروری ہے کہ لہٰذا وہ امام کے لیے وہ تخفیف کرے، ہاں اپنی نمازیں. ایک صحابی کا عمل، اللہ اکبر، صحابی حضرت کیم الامت فرماتے ہیں، عالم یہ تھا مسجد میں جب نماز پڑھتے تھے، مختصر نماز پڑھتے تھے، اور گھر جب جاتے تھے لمبی لمبی نمازیں. بیٹے نے پوچھا کہ ابا یہ آپ کی بات سمجھ میں نہیں آئی، مسجد میں آپ جب نماز پڑھتے ہیں چھوٹی چھوٹی، اور گھر میں آ کے اتنی لمبی لمبی نمازیں. فرمایا کہ بیٹا بات یہ ہے کہ ہم صحابہ نبی صلی اللہ علیہ وسلم کے صحبت یافتہ کہلاتے ہیں، ہم کو دیکھ کر لوگ دین سیکھتے ہیں. ہم چاہتے ہیں کہ لوگوں پر رحمت ہو، لیکن وہاں پر اس لیے مختصر نماز پڑھتے ہیں، اور گھر میں آ کر اس لیے لمبی لمبی نمازیں پڑھتے ہیں کہ اللہ تعالیٰ سے جو ہمیں نبی کی صحبت سے جو تعلق ملا ہے، اس تعلق کا تقاضا یہ ہے کہ ہم اللہ سے زیادہ دیر تک مشغول رہیں. پھر اس کی تفسیر، لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، ہو گیا نا. احسن عمل کیسے ہوگا؟ دو چیزیں، ایک تو سنت کے مطابق مسئلہ، اور دوسرا اخلاص ہو. دادا داڑھی رکھے سنت کے مطابق، ایک مٹھی پوری ہو جناب، اور مٹھی بھی کس کی؟ اپنی ہو، بچے کی نہیں، اور سامنے سے بھی بعض سامنے سے رکھ لی، ادھر سے صاف کر دی، اس کا نام رکھ دیا فرینچ کٹ. کسی کو ہاکی بہت پسند ہے، ہاکی پسند ہے تو آسٹر ٹرف کا گراؤنڈ بناتے 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 ایک لکیر کھینچی اور یہاں پر آ کے ہاکی بنا دی، ایسا بھی نہ ہو. تو اپنی مٹھی رکھے تینوں طرف سے. اور یہ داڑھی کا بچہ، یہ نیچے، یہ داڑھی کا بچہ، میرے مرشد فرماتے ہیں جب تم افطاری میں پکوڑا کھاتے ہو تو یہ بچہ بھی ساتھ میں گھس جاتا ہے کہ میں بھی ساتھ جاؤں گا ابا. میں جیسے بچہ باپ جاتا ہے نا، ابا کہتا ہے ابا میں بھی آپ کے ساتھ چلوں گا، وہ سمجھاتا ہے کہ نہیں بیٹا آپ میرے ساتھ نہیں جاؤ گے، میں ضروری کام سے جا رہا ہوں. نہیں ابا مجھے بھی لے کر چلو نا، آپ اکیلے اکیلے عیاشی کرتے ہیں. घर में दाल पकी है, हम दाल खाएंगे और आप बाहर जाकर चिकन टिक्का खाएंगे, मैं भी चलूंगा साथ। तो जो बच्चा है, अब वो मेरे मुर्शिद ने फरमाया कि अगर तुम्हारा बच्चा, कहते क्या जी हम इसलिए काट देते हैं कि जब हम पकौड़ा खाते हैं तो साथ में ये भी घुस जाता है, ये बच्चा घुस जाता है जबकि हम दही बड़ा खा रहे होते हैं। देखिए बड़ा मौजूद है, बच्चे का क्या काम है वहां पर? कहते ना बड़ों की मजलिस में बच्चों का क्या काम? तो जब दही बड़ा मौजूद है तो ये बच्चा क्यों घुस रहा है अंदर? तो मेरे मुर्शिद फरमाते कि जब तुम खाना खा रहे हो, तुम्हारा बच्चा अगर तुम्हारे मुंह में उंगली डाल दे तो क्या उसकी उंगली को काट दोगे? नहीं, प्यार से समझाओगे। फरमाया कि उसी तरीके से ये दाढ़ी का बच्चा है, इसको तेल लगा के नीचे करो और कहो कि बच्चा अब्बा के मुंह में नहीं घुसा करते। तो अमल सुन्नत के मुताबिक हो, और दाढ़ी इसलिए ना रखे कि लोगों से कर्जा लेना आसान हो जाएगा। और जी पता चला कर्जा लेके तबलीग में चले गए, काम तो अच्छा है लेकिन तरीका कार गलत। कर्जा लेकर पीर के पास पहुंच गए, टांगे दबाएंगे, हजरत खुद बचा लेंगे, हजरत के मोटे मोटे मुरीद भी तो हैं, किसी से दिला देंगे कर्जा। इसलिए मेरे मुर्शिद फरमाते हैं जब कोई माल की बात करता है, फरमाते हैं तो मेरा दिल का यह हाल होता है, ऐसा लगता है कि मेरे दिल पर छुरिया चल गई, क्योंकि मैंने खानकाह अल्लाह के लिए खोली है। तो ऐसा नहीं कि बुजुर्ग वहां बैठ गए कि जी जो होगा देखा जाएगा, वहां जाकर अल्लाह वालों की दुआ से सब काम हो जाएगा। नहीं मेरे दोस्तों, हिम्मत इख्तियार करनी पड़ती है, अपने मामलात को दुरुस्त करना पड़ता है। ये नहीं कि वो एक आदमी की तरह, वो एक पीर से बैठ था तो वो क्या, वो बड़ी खिदमत करता था, बीवी ने कहा कि सब लोग तेरा पीर सबको कुछ ना कुछ देता है, तू खाली हाथ आ जाता है, कैसा तू है? खूब पट्टी पढ़ाकर भेजा, अब आया शेख के टांगे खूब दबाने लगा, पीर भी समझ गया कि आज गड़बड़ है। तो जब इंसान को है ना, लेकिन आंखों से पता चलता है कि किस निगाहों से देख रहा है। इसलिए जो हम समझते ना कि जो हम हसीन को टेढ़ी निगाह से ऐसे करके देख रहे हैं, उनको पता ही नहीं है, उनको सब पता होता है। और किस नजर से देख रहे हैं, क्या इनको, क्या हमारी तो नजर बड़ी पाक है, या हमें जो जिस हमें कोई गुस्से से देखे नहीं पता चलता, कोई मोहब्बत से देखे नहीं पता चलता, बाप बच्चे को पता चलता है कि बाप किस निगाह से देख रहा है। वाह ये हसीन बिल्कुल मिट्टी के माजू, उनको खबर ही नहीं है। तो अब उसने जो है खूब दबाया, पीर ने कहा खैरियत तो है, क्या बात है? कहा हजरत जी आप सबको कुछ ना कुछ देते हो, हमें भी कुछ दे दो। उसने कहा अच्छा ये ले तरबूज ले जा। उसने कहा हजरत जी तरबूज का क्या करूंगा? उसने कहा अरे बेवकूफ, ये तरबूज करामती तरबूज है, काटेगा इसमें से जिन निकलेगा, जो मांगेगा वो देगा तुझे। अच्छा, वो खुशी खुशी तरबूज लेकर भागा, ये वो तरबूज लेकर घर में दाखिल हुआ, ले आयो तेरे लिए। कहा ये बीवी को लाया, उसने कहा तेरे लिए लाया हूं यार। ने कहा तेरे सर पर देकर मारूंगी क्या ये, मैं इसका क्या करूं मैं? अरे हजरत ने दिया, पीर साहब ने कहा करामती तरबूज है, जिन निकलेगा। दादा सोच हम क्या मांगे। अब उसने कहा अच्छा चलो ठीक है जी। उसने कहा बहुत सोचा, कहा कोई ऐसा काम हो कि सांप भी मर जाए लाठी भी ना टूटे। कहा ऐसा करते हैं कि डिफेंस में बंगला मांगते हैं 1000 गज का, 2 मंजिला, ऊपर वाली मंजिल में हम रहेंगे, नीचे वाली मंजिल रेंट आउट करेंगे, किराए पे देंगे, किराया खाएंगे, आराम से जिंदगी गुजरेगी। उन्होंने कहा बहुत अच्छा, अब तरबूज काटा, जिन निकला, क्या हुक्म है मेरे आका? उन्होंने कहा डिफेंस में 1000 गज का 2 मंजिला फर्निश्ड बंगला चाहिए, ऊपर हम रहेंगे और नीचे किराए पे देंगे, किराए जिंदगी गुजरेगी। वो जिन हंसने लगा। उसने कहा अरे बेवकूफ हंसता क्यों है? उसने कहा आका बात ये, हंसता इसलिए हूं अगर डिफेंस में मेरे पास घर होता तरबूज में रहता। तो मेरे प्यारे दोस्तों, तो अलर्ज किया अहसन अमल के लिए अमल सुन्नत के मुताबिक हो और उसमें इखलास भी होना चाहिए। अब नबी सल्लल्लाहु अलैहि वसल्लम की तस्वीर बना के अब मजमून आगे बढ़ाता हूं। फरमाया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद तस्वीर फरमाई, 3 तस्वीर। नंबर 1, अल्लामा अलूसी रहमतुल्लाह अलैहि की तस्वीर मेरे शेख ने पढ़ाई, लियब्लुअकुम अय्युकुम अतम्मु अक्लन व फहमा, कि तुम्हारी अक्ल और फहम का इम्तिहान लेगा कि तुम में से कौन मालिक को खुश करता है, कौन मखलूक को खुश करता है, मरने के बाद कौन काम आने वाला है। वो जी बिरादरी वालों के बगैर हम क्या करेंगे? अगर बिरादरी कर्जा लेकर बिरादरी को खुश नहीं किया, अगर दावत में वलीमा किया और बिरादरी को नहीं बुलाया, कर्जा लेना पड़ेगा। अरे भाई कौन सी बिरादरी कर्जा उतारती आकर? अब अब्बा मर, अब्बा का इंतकाल हो गया, अब्बा मर गए, تیجہ منایا جا رہا ہے. تیجہ کیا ہے؟ بالکل ولیمہ ہوتا ہے، لہذا تیجے کا میک اپ بھی الگ ہوتا ہے. ڈپلیکس بیوٹی پارلر اور روز بیوٹی پارلر. شوہر بھی پوچھتا ہے کہاں جا رہے ہو، تو کہتے ہیں روز بیوٹی پارلر. بیگم روز بیوٹی پارلر یعنی روزانہ جاؤ گی؟ ہم ہی رکھا روز بیوٹی پارلر یعنی روزانہ آئیے. اب وہ جو ہے جی خوش کرنا ہے ابا کو، کیوں؟ برادری والے ہیں. اور اچھا پھر وہ پھر پلاننگ، گھر والے پلاننگ کر رہے ہیں، بریانی کہاں سے پکوانی ہے، قورمہ کہاں کا ہونا چاہیے، گوشت کہاں سے خریدیں، کیونکہ وہ فلاں صاحب آ رہے ہیں وہ بڑے کیڑے نکالتے ہیں کہ صاحب یہ کیا تم بڈھے بکرے کا گوشت لایا، چباتے چباتے تو میرا جبڑا دکھ گیا، گھر جا کے سکائی کرنی پڑے گی. اور گھی اتنا ڈالا، کولیسٹرول پہلے ہی ہائی تھا اور ہائی کر دیا. یہ ولیمے، یہ اپا کے ولیمے پہ یعنی فوجی پر، تیجے کے کھانے پر یہ باتیں ہوتی ہیں. یہ عالم ہے. مخلوق کو خوش کرے کوئی فائدہ نہیں ہے. ہم جو اکاٹل سے سوچنا چاہیے کہ اگر ہم داڑھی رکھیں گے ہو سکتا ہے بیوی کو اچھی نہ لگے، معاشرے کو، زمانے کو اور دفتر کی سہیلیوں کو اچھی نہ لگے. لیکن میرے دوستوں ذرا پوچھنا چاہیے قیامت کے دن کیا کام آئے گا. خواجہ صاحب فرماتے ہیں کیا کہ میں شعر پڑھوں گا، اللہ تعالیٰ مجھ سے پوچھے گا تیرے محبوب کی یا رب شباہت لے کے آیا ہوں، حقیقت اس کو تو کر دے، میں صورت لے کے آیا ہوں. اگر ہم پردہ کریں گے تو خاندان والے مذاق اڑائیں گے کہ ارے، اور کہیں گے ارے بھائی پردہ تو بصورت عورتوں کے لیے ہے، خوبصورت عورتوں کے لیے تھوڑی ہے، یہ تو بصورت ہے. جن کو حسن نہیں ہے ان کے لیے پردہ ہے. ارے جن کو حسن دیا ہے وہ تو اپنا حسن و جمال دکھائیں گی، اللہ کی لعنت خریدیں گی، اور جو دیکھنے والے ان کو بھی لعنت میں مبتلا کریں گی. یہ تو ہے ہی بصورت عورتوں کے لیے. ایسی ایسی باتیں کرتے ہیں. تو عقل و فہم کا امتحان ہے کہ کس کو خوش کرتے ہو. میرے مرشد نے فرمایا کہ ایک سیاح جنگل میں گیا، وہاں پر ایک شیر آ گیا. اب ادھر ایک حسین لڑکی تھی اور اس کو بلا بھی رہی ہے، آؤ ادھر آ. اب اس کو شیر کی آواز آئی، شیر کو دیکھا، فرمایا حرکت کرے گا وہ عقل کے، فرمایا دیکھو شیر کا خوف ایسا ہوگا، وہ حسین لاکھ اس کو اشارے کرے بلایا آ جا، نہیں جائے گا. فرمایا سوچو خالص شعر ہے، جب فرمائیں گے خزو پغلو سم الجحیم صلو، پکڑو اس نالائک بدماش کو کہ جو مخلوق کو خوش کرتا تھا اور ہم کو ناراض، جہنم کے بعد گھسیٹ کر ڈال دیا جائے گا. ایک تفسیر ہو گئی. نمبر دو، لیبلوکم ایوکم اسرعو الی طاعت اللہ، کہ اللہ تعالیٰ کی فرما برداری اور اللہ تعالیٰ کی محبت کے راستے میں کون تیز رفتار ہے. سرا یسرعو، تیز رفتار، اسرع سب سے زیادہ تیز دوڑنے والا. جی اچھا یہ بھی مسئلہ ہے. اچھا جی ایک مٹھی داڑھی، ٹھیک ہے صاحب ہمیں معلوم نہیں تھا، فوراً کریں گے. بالوں کو کالا کرنا، ہم اس گناہ میں مبتلا، ہمیں معلوم نہیں تھا، اب فوراً عمل کریں گے. پہلی بات تو پوچھنا چاہیے، دکان کھولنے سے پہلے، پلاٹ خریدنے سے پہلے ایک پراپرٹی ڈیلر اور پراپرٹی ایڈوائزر سے مشورے کرتا ہے، انکم ٹیکس والوں سے مشورے کرتا ہے، اخبارات میں اشتہار پتہ نہیں کیا کیا کرتے ہیں ایک پراپرٹی لینے کے لیے، کہ تاکہ کوئی دعوے دار نہ نکل آئے، ایسا نہ ہمارا پیسہ ڈوب جائے. دنیا کے چند روپوں کے لیے ہم کتنی فکر کرتے ہیں، اور آخرت جو ہمیشہ کا معاملہ، وہاں کی فکر نہیں. اس لیے اللہ کی فرما برداری میں آگے بڑھے، جلدی جو کرنا ہے جلدی فوراً لاگو کر لے. یہ اللہ تعالیٰ نے زندگی اس لیے دی ہے کہ اللہ کے عاشقوں کو دیکھے. جو حکم ہے، شلوار ٹخنے سے اوپر کرنی ہے فوراً کرنی ہے، نظر بچانی ہے بس کرنا ہے، شرعی پردہ فوراً کرنا ہے بس. آرزو ہے خون ہو یا حسرت پامال ہو، اب تو اس دل کو تیرے قابل بنانا ہے مجھے. اور آخری تفسیر کیا ہے، لیبلوکم ایوکم او رعو ام محارم اللہ تعالی شانو، ورا یا ورا کے معنی ڈرنے والا، کہ اللہ تعالیٰ کے نافرم، اللہ تعالیٰ کے کون زیادہ ڈرنے والا ہے. اس لیے امتحان کہ جی چاہتا ہے کہ ہم بھی عورتوں کو دیکھ لیں، دل چاہتا ہے ہم بھی گناہ کریں، کوئی نہیں دیکھ رہا. میرے مرشد نے فرمایا کہ دیکھو روزہ ہے، فریج میں شربت رکھا ہوا ہے، تربوز یا کوئی ایسی چیز رکھی ہوئی ہے کہ جس سے انسان کے منہ میں پانی آتا ہے. اس میں ایک بات یاد آئی، ایک شخص نے ایک عالم سے کہا کہ حضرت یہ کیا ہوتا ہے، پردے سے کیا ہوتا ہے، اگر عورتیں پردہ کرتی ہیں بے پردگی اور پردے سے کیا ہوتا ہے، نظر پاک ہونی چاہیے. بزرگ کے پاس نے فرمایا اچھا، سمجھایا کہ بھائی دیکھو اللہ تعالیٰ نے جو بات شریعت نے پردہ رکھا اس میں راز ہے، ضرور اس میں فائدہ ہے، بے پردگی کے نقصانات ہیں. حکیم الامت نے کہا، حکیم الامت کی مجلس میں ایک شخص نے کہا کہ جی حضرت جہاں پردہ ہوتا ہے وہاں بھی تو کچھ نہ کچھ واقعات ہو جاتے ہیں. ان صاحب نے کہا, حضرت نے فرمایا کہ بے شک واقعہ ہوتا ہے لیکن اس کی وجہ اور اس کی علت بھی ضرور بے پردگی ہوتی ہے, ضرور کہیں نہ کہیں گڑبڑ ہوتی ہے تب بے وہ واقعہ ہوتا ہے. تو ان عالم نے ان سے فرمایا کہ اچھا, ان کے پاس لیمو تھا, فرمایا دیکھو یہ لیمو ہے. کہا جی, یہ پوچھا کیا ہے؟ کیا مولانا صاحب یہ لیمو ہے. انہوں نے چھری لی, اس لیمو کو کاٹا, جیسے لیمو کو کاٹا رس نکلا, وہ یوں کرنے لگے صاحب, لیمو کاٹتے ہی ایسا منہ میں پانی آتا ہے کہ نہیں آتا؟ فرمایا کہ دیکھو یہ راز ہے, جب تک لیمو بند تھا منہ میں پانی نہیں آیا, لیکن لیمو کھلتے ہی منہ میں پانی آ گیا. فرمایا یہ شریعت نے جو پردہ رکھا, اللہ اکبر, یہ ہے ہمارے بڑوں کے علوم, سبحان اللہ. فرمایا کہ دیکھو جب تک وہ پردے میں بند رہتی ہے تو کیا اس سے بہت عافیت اور حفاظت ہے, لیکن جیسے ہی پردہ ہٹتا ہے, نقاب ہٹتا ہے, چہرہ کھلتا ہے, تو اس سے فتنے برپا ہوتے ہیں جیسا ہو رہا ہے, سبحان اللہ. تو کیا فرمایا کہ لیے اللہ تعالیٰ امتحان لے رہا ہے, یہ اللہ, یہ حسین ہمارے امتحان کے لیے. اس نے لوط علیہ السلام کی قوم کو عذاب دینے کے لیے 3 فرشتے بھیجے حسین لڑکوں کی شکل میں. اس نے میرے مرشد فرماتے ہیں بعض مرتبہ حسن برائے عذاب بھی ہوتا ہے. یہ مت سمجھنا واہ واہ آج تو بڑا اچھا موقع ملا, آج تو کتنے دنوں بعد پرانے معشوق سے ملاقات ہو گئی, فرسٹ ایئر میں جس کی ایئر کے بارے میں ہم سوچا کرتے تھے, آج تو یہ ایئر بہت دنوں بعد, یہ ہوائیں تو بڑے دنوں بعد ملی ہے جناب. تو آ میرے مرشد فرماتے ہیں کہ حسن جو ہے, حسن سے خوش ہو جاؤں, یہ اللہ کے عذاب کو دعوت دینا ہے. آگے فرمایا وہ العزیز الغفور, وہ اللہ جو ہے کیا عزیز ہے, القادر والا شیء ولا یعجز شیء فی استعمال قدرتی, زبردست طاقت والا, اور اللہ تعالیٰ اگر اپنی قدرت کا استعمال فرمائے کوئی دنیا کا ڈاکٹر نہیں بچا سکتا. فیصلہ فرما دے گردے فیل کرنے, ڈینگی کا ڈینگی مارنے والے کو ڈینگی کا مرض ڈال دے, کوئی نہیں اچھا کر سکتا. ایک صاحب نے داڑھی رکھی, میرے شیخ کے خاندان میں تھے, حضرت ان سے فرماتے تھے داڑھی رکھو, انہیں ٹالتے تھے, بہت زمانے میں ملاقات ہوئی تھی, انہوں نے داڑھی رکھ لی. حضرت نے فرمایا ماشاء اللہ آپ نے بہت اچھا کام کیا داڑھی رکھ لی. انہوں نے کہا حضرت داڑھی اس لیے نہیں رکھی کہ مولویوں کے کہنے پر, داڑھی اس لیے رکھی کہ میرے گال میں ایک پھوڑا ہو گیا تھا, اب وہ پھوڑا ڈاکٹر نے کہا تھا تو ذرا بدنما ہو گیا تھا, اس لیے اس کو چھپانے کے لیے داڑھی رکھ لی. اللہ اکبر, وہی بات آ گئی کہ اب سنت پر عمل تو کیا اخلاص نہیں ہے. ہم سب کی حفاظت فرمائے. تو اللہ تعالیٰ کی طرف سے میرے دوستو, اللہ تعالیٰ کے عذاب کا ہم انتظار نہ کریں, بہت زبردست طاقت والا ہے, اور اس میں یہ بھی قدرت ہے کہ اللہ تعالیٰ سے مانگے. رمضان شریف کا مہینہ بھی ہے, حاملین عرش ملائکہ آمین کہتے ہیں, کیا روزے دار کی دعاؤں پر, اللہ اکبر. وہ کس لیے؟ کہ اللہ تعالیٰ ہمیں دینا چاہتے ہیں, کیا تم رحمت مانگو ہم سے, رحمتوں کا مہینہ ہے تو مانگو, وہ زبردست قدرت والا ہے, گناہوں کے ماحول کے اندر سے تم کو ایسے نکالے گا اور ایسے تم کو اپنا قرب اور ولایت عطا فرمائے گا جیسے کیچڑ کے درمیان میں کنول کا پھول اور جیسے کانٹوں کے درمیان میں گلاب کا پھول کھل جاتا ہے. اسی ماحول میں اللہ تعالیٰ بنا دے گا. بن کے تو دیکھیں کہ ہمت تو کرے. وہ غفور بھی ہے, آگے فرمایا غفور بخشنے والا. میرے شیخ فرماتے ہیں دو نام کیوں نادل کیے؟ اس لیے سمجھا دیا کہ دیکھو مغفرت کی قدر کرنا بڑی زبردست طاقت والے کی طرف سے. جیسے فرمایا کہ ایک آدمی باکسر ہے محمد علی قلعے, حضرت نے اس وقت فرمایا تھا تقریر میں محمد علی قلعے باکسر کا نام لیا, مشہور پرانا باکسر. فرمایا کہ وہ اگر وہ کسی آدمی کو کہے کہ میں چاہو میں نے تمہیں معاف کیا, اس نے اس کو ستایا, وہ کہے گا اچھا بس بھائی صاحب بڑی مہربانی. اور ایک ٹائیفائڈ کا مریض ہے, وہ کام بھی رہا ہے, اب اس کا کوئی پرانا دشمن آ گیا تو اس نے کہا لرستی اور کام پہ میں نے معاف کیا ہے. نے کہا بے معاف نہیں کرے گا تو کیا کرے گا, اب بدلہ لے گا تو. میرے شیخ فرماتے ہیں سبحان اللہ, عزیز اور غفور کا جوڑ بتا دیا کہ اللہ تعالیٰ کی مغفرت کو معمولی مت سمجھنا, یہ بڑی صاحب قدرت ذات کی طرف سے. اگر انتقام لینے پر آئے اللہ کے امتحان, مولانا رومی رحمتہ اللہ علیہ فرماتے ہیں کیا کہ الغیاث ابتلایت الغیاث, یہ اللہ ہم آپ کے امتحان سے اور آپ کی ابتلا سے پناہ چاہتے ہیں, فریاد کرتے کہ آپ ہمیں اپنے امتحان میں مبتلا نہ فرمائیے. کیوں از ابتلایت شد ذکور از ابتلایت شو اناس, اگر آپ کا امتحان پڑ جائے تو بڑے بڑے مرد عورتوں سے بھی بدتر ثابت ہوتے ہیں, اگر آپ کا امتحان شیر پر پڑ جائے وہ چوہے سے بھی بدتر ثابت ہوگا, کیونکہ آپ کی قدرت بہت زیادہ ہے. اس لیے فرمایا وہ العزیز الغفور کہ غفور کی مغفرت کی قدر کرنا معمولی ذات کی طرف سے نہیں ہے، وہ زبردست قدرت والی ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین. دعا کر لیجیے کہ اللہ ہماری اس مجلس کو قبول فرما دیجیے. یا اللہ تعالیٰ جو مضامین پیش ہوئے، مفید مضامین جن پر ہم کو عمل کرنا چاہیے، ان پر عمل کی توفیق عطا فرما. یا اللہ گناہ کی باتوں سے ہم سب کو بچا لیجیے. یا اللہ اپنے نام کی برکت عطا فرما دیجیے. آپ کے نام پر یہ مجلس قائم ہوئے، یا اللہ اس کو قبول فرما دیجیے. ہماری کمی کو تعیب کو معاف فرما دیجیے. یا اللہ ہمارے روزوں کو قبول فرما، ہماری تراویح کو قبول فرما، ہمارے قرآن پاک کے پڑھنے سننے اور یا اللہ تعالیٰ جو نیک اعمال کی توفیق عطا فرمائی آپ نے اس کو قبول فرما دیجیے. یا اللہ تعالیٰ اس کو ہماری مغفرت کا بہانہ بنا دیجیے، اپنی رحمت کا بہانہ بنا دیجیے، اور اس کو ہمارے لیے اپنی دوستی اور ولایت اور محبت کا بہانہ بنا دیجیے. اے کریم مالک، یا اللہ اپنے کرم سے ہم سب کو اللہ والا بنا دیجیے. اللہ شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق دین کی خدمت کی توفیق عطا فرما. اے کریم مالک، بیماروں کو شفا عطا فرما، ہم سب کو صحت جسمانی عطا فرما، صحت روحانی عطا فرما، اہل مقروض کے قرضوں کو ادا فرما، اہل مصیبت کو اہل عافیت بنا. یا اللہ ہم سب کو رزق حلال عافیت اور فراوانی کے ساتھ عطا فرما. بے اولاد کو نیک صالح اولاد عطا فرما. جو صاحب اولاد ہیں ہم سب کو ہماری اولاد کو نیک صالح اللہ والا بنا دیجئے. یا اللہ تعالی مردوں کو اللہ والا، عورتوں کو اللہ والی بنا دیجئے. اے کریم مالک، جو ہمارے ملک میں تباہی سیلاب اور بارش کی وجہ سے اہل پاکستان اور مسلمان پریشان ہیں، یا اللہ اپنے کرم سے ان کی مدد فرما دیجئے. ہماری جانوں کو بھی توفیق دیجئے کہ ہم جان مال سے دعاؤں سے ان کی یا اللہ تعالی مدد کریں. اور یا اللہ تعالی آپ اپنے کریم مالک اپنے کرم سے ان کی مدد فرما دیجئے. اور جو لوگ مدد کرنے میں لگے ہوئے ہیں، یا اللہ ان کی خدمتوں کو قبول فرما دیجئے، اور ہم کو ذوق و شوق عطا فرما کہ ہم اپنے بھائیوں کی مدد کریں. اور یا اللہ تعالی اس رمضان شریف کی برکت سے جس کو آپ نے تقویٰ کا ذریعہ فرمایا، یا اللہ ہم سب کو متقی بنا دیجئے، اپنا ولی اور اپنا دوست بنا دیجئے. اے کریم مالک، ہمارے دلوں میں اپنی محبت کا ایسی تجلی نازل فرما دیجئے کہ ہم آپ کے نبی بننا چاہیں تو ہم آپ کے بن کے رہیں. یا اللہ تعالی ہم سب کو اللہ والا بنا دیجئے. ہمیں ہماری جانوں کو اپنے قرب اور ولایت کا وہ مقام عطا فرما کہ جس کو میرے شیخ نے سکھایا کہ ولایت صدیقیت ہے. یا اللہ اپنے کرم سے وہ مقام عطا فرما، عبادت کا ذوق اور شوق عطا فرما، عبادات کو قبول بھی فرما لیجئے. یا اللہ ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما، بڑوں کے فرما بردار بنا. یا اللہ تعالی بڑوں کو اپنے چھوٹوں پر شفیق اور مہربان فرما. یا اللہ جو ظلم کر رہے ہیں، ظالم کو اس کے ظلم سے باز فرما، اور مظلوم کی مدد فرما لیجئے. یا اللہ تعالی ہمارے ملک میں اور ہمارے خصوصاً ہمارے شہر میں جو آگ لگی ہوئی ہے عصبیت کی، فرقہ واریت کی، یا اللہ تعالی اپنے کرم سے ہمارے دلوں میں سارے مسلمان اور سارے اہل پاکستان اور سارے عالم اسلام کے دلوں میں رحمت ڈال دیجئے اور رحم ڈال دیجئے، اور ایک مسلمان کو دوسرے مسلمان کا مددگار اور یا اللہ معین اور حامی بنا دیجئے. آپس میں ہم سب کو ایک بنا دیجئے اور نیک بنا دیجئے. یا اللہ قتل و غارت، چوری، ڈاکہ اور جو بھی اللہ بدعمالیاں اور بد کرداریاں اور بد اخلاقیاں ہیں، یا اللہ اپنے کرم سے اس کو یا اللہ ختم فرما دیجئے. اور یا اللہ ہم سب کو اور پورے عالم اسلام کو اپنی رحمت کی بارش عطا فرما دیجئے. یا اللہ رمضان شریف کا مہینہ ہے، رحمتوں کا مہینہ ہے. اے کریم مالک، اپنی رحمت کے صدقے میں سے یا اللہ ہم سب پر وہ اپنی رحمت کو خاص، اپنی رحمت خاصہ کو ہم پر عام فرما کہ ہم گناہوں کو چھوڑ کے آپ کے فرما بردار بن جائیں. یا اللہ چوٹیوں پر رحم فرما، بلوں میں پرندوں پر رحم فرما، فضاؤں میں مچھلیوں پر رحم فرما، دریاؤں میں اور سمندروں میں. یا اللہ جانوروں پر رحم فرما، جنگلوں میں، صحراؤں میں. یا اللہ سارے عالم پر اپنی رحمت کی بارش فرما دیجئے. اے کریم مالک، ہم سب کو معاف فرما دیجئے، ہم سب کی مغفرت فرما دیجئے. یا اللہ ہم سب کو بخش دیجئے. یا اللہ ہماری گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما دیجئے. یا اللہ اے کریم مالک، ان دعاؤں کو ہمارے حق میں قبول فرما لیجئے. یا اللہ ان دعاؤں کو ہمارے حق میں قبول فرما لیجئے. یا اللہ ان دعاؤں کو
ہمارے حق میں قبول فرما لیجئے، جو مانگا وہ بھی عطا فرما، اور جو نہیں مانگا بغیر مانگے، دونوں جان کی رحمتیں، دونوں جان کی رحمتیں، دونوں جان کی نعمتیں، دونوں جان کی عافیتیں اور دونوں جان کی راحتیں نصیب فرما دیجئے. اور یا اللہ ان دعاؤں کو ہمارے حق میں قبول فرما، ہمارے گھر والوں کے حق میں قبول فرما، ہمارے دوست رشتہ دار احباب اور سارے عالم کے مسلمانوں کے حق میں قبول فرما دیجئے. اور یا اللہ حافظ یوسف صاحب نے یہاں جو قرآن پاک پڑھا ہے اس کو بھی قبول فرما دیجئے، اور جو قرآن پاک کو جنہوں نے ختم کر چکے ہیں یا اللہ ان کا بھی پڑھنا اور پڑھانا قبول فرما، اور یا اللہ جو سنا رہے ہیں ان کی مدد فرما، اور یا اللہ شرف قبولیت بھی عطا فرما، روزوں کو قبول فرما، تراویحوں کو قبول فرما، قرآن پاک کے پڑھنے اور ذکر و تلاوت اور مال کا خرچ کرنا، جو نیک کام کی توفیق اللہ آپ اپنے کرم سے عطا فرما رہے اس کو قبول فرما دیجئے، اور اس رمضان کو ہمارے لیے اب بہار رحمت کی بہار عطا فرما کر یا اللہ ہم سب کو تقویٰ کی توفیق عطا فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم، اللهم تقبل هذه الدعوات بحق انت الله لا اله الا انت الحج الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد، اللهم انك مليك مقتدر ما تشاء من امر يكون، اللهم اسعدنا في الدارين، اللهم كن لنا ولا تكن علينا، اللهم كن لنا ولا تكن علينا، اللهم كن لنا ولا تكن علينا، وانصرنا على من بغى علينا، وانصرنا على من بغى علينا، وانصرنا على من بغى علينا، اللهم اعذنا من هم الدين، اللهم اعذنا من هم الدين، اللهم اعذنا من هم الدين وقهر الرجال وشماتة الاعداء، واعذنا من هم الدين وقهر الرجال وشماتة الاعداء، وصلي وسلم على نبيك وحبيبك.